حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الحمد لله الذي لم يتخذ صاحبة ولا ولدا ولم يكن له شريك في الملك ولم يكن له ولي من الذل وكبره تكبيرا.
الله أكبر، الله أكبر، الله أكبر.
ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين، خاتم النبيين، شفيع ذنوبنا وطبيب نفوسنا وحبيب قلوبنا مولانا أبي القاسم محمد.
اللهم صل على محمد وآل محمد
وعلى آله الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا.
اللهم صل على محمد وآل محمد
ولعنة الدائم على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال رسول الله صلى الله عليه وآله وسلم: حسين مني وأنا من حسين. وقال رسول الله صلى الله عليه وآله وسلم: الحسن والحسين سيدا شباب أهل الجنة. وقال رسول الله صلى الله عليه وآله وسلم: إن الحسين مصباح الهدى وسفينة النجاة. وقال رسول الله صلى الله عليه وآله وسلم: إن لقتل الحسين حرارة في قلوب المؤمنين لا تبردن أبدا. صلوات.
اللهم صل على محمد وآل محمد.
ارشاد رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کا کہ امام حسین علیہ السلام کے قتل کی وجہ سے لوگوں کے دلوں میں وہ حرارت پیدا ہوگی جو کبھی ٹھنڈی ہونے والی نہیں ہے. جہاں بھی فرش اعلیٰ بچھے گا، کوئی دنیا کا علاقہ ہو، کیسا بھی موسم ہو، کوئی حالات ہوں، اور حسین کے عاشق کھچے چلے آئیں گے. اور یہ غم تازہ ہو جاتا ہے خاص ایام میں. ہم جیسے جیسے عاشور کے قریب ہوتے ہیں ہمارا دل پھٹنے لگتا ہے. ایسے ہی اربعین کے موقع پہ ایک سوگ کی کیفیت ہے، اور یہ سوگ ان مجلسوں کا اصل یعنی ایک بنیادی رکن ہے جو کہ حفاظت ہمیں کرنی چاہیے کہ اس میں سے سوگ کی کیفیت یعنی مجلس جو ہے وہ جلسہ نہیں بننے پائے، مجلس کوئی ایسی چیز نہیں بننے پائے کہ جس میں کہ لوگ آئیں اور مشاعروں کی طرح واہ واہ کریں اور اس کے بعد، بلکہ جو اس کا جو ایک بنیادی عنصر ہے وہ سوگ ہے، اور وہ پیدا ہوتا ہے دل سے. وہ ہم جتنا بھی انتظام کرتے ہیں، ڈیکوریٹ کرتے ہیں، کپڑے پہنتے ہیں، کالے بینر لگاتے ہیں، یہ سب چیزیں مدد کرتی ہیں اس کیفیت کو پیدا کرنے کی. تو کوشش کریں کہ وہ اصل بات کو بھی پالیں. ایسا نہ ہو کہ ہم جسم تو ترتیب دے رہے ہیں لیکن اس کے اندر روح آنے سے رہ جائے خدا نخواستہ. کیونکہ اگر روح آگن سے رہ گئی تو یہ ہم بار بار یہ بات کر چکے ہیں کہ جب بچہ پیدا ہوتا ہے، خدا نخواستہ کسی کا جب اسٹل بورن بچہ ہوتا ہے تو کیا ہوتا ہے؟ وہاں پہ کہتے ہیں اس کے ہاتھ بھی پورے ہیں، پاؤں بھی پورے ہیں، آنکھیں بھی دو ہیں، کان بھی ہیں، سر بھی ہے، پھر کیا کر رہے ہیں اس کو؟ جیسے ہم یہاں کہتے ہیں کہ ماشاء اللہ سب جسم ہمارا A1 تھا، فرش بھی بچھا تھا، ذاکر بھی آیا تھا، تبرک کا بھی انتظام تھا، لوگ بھی آ گئے، کپڑے بھی کالے پہن لیے، اور جو کچھ اور کرنا ہو اس میں اور ڈال دیں، عرق گلاب چھڑک دیں، جو بھی کرنا ہو آپ کریں، یہ سب جسم ہے. روح جو ہے وہ آپ کی روح سے متصل ہے. جب تک دل غمگین نہیں ہوں گے فرش اعلیٰ پہ تو آپ امام حسین کے راستے سے قریب نہیں ہوں گے. تو یہ اس کی حفاظت کا یہ دور ہے. یہ سنجیدگی جو ہے وہ جو ختم ہوتی جا رہی ہے وہ ہمیں اس کی روح سے دور کرتی جا رہی ہے. اس لیے ہمارے دل اس وقت بھی شدید غم زدہ ہیں. ہم اربعین سے قریب ہو رہے ہیں، ہم नहीं जा सके वहाँ, मौला की बारगाह में कोशिश करेंगे इंशाल्लाह। आप सबको भी खुदा हर साल की तौफीक अदा फरमाए, क्योंकि ये जुड़ना है और वो सफ़र भी कोई तफरी का सफ़र नहीं है, नाउज़ बिल्ला, वो भी जुड़ने का सफ़र है कि इंसान वहाँ जाए तो बफालो प्याम साहब के, क्योंकि एक किरण भी पे सुबह शाम ला ना सके, कफन तो लाए हयात दवाम ला ना सके, ऐसा ना हो खुदा, वो भी रूह चाहिए वहाँ पर भी। तो एक बाबा से बुलंद सलवात पढ़ रहे मुतवज्जे इमाम हुसैन की तरफ
इंशाअल्लाह।
उसमें रूह पैदा करने के लिए आयमा ने बहुत प्रमोट किया आजादारी को, और उसमें चीजें आपको रिकमेंड की हैं कि ये काम करें। खुद अभी इमाम रजा की हम एक जगह मजलिस करके आ रहे हैं, खुद उन्होंने इतना प्रमोट किया इमाम बाकर अलैहिस्सलाम ने, और आयमा ने कहा हमारा नहीं करो जिक्र, यानी अपनी जगह उनको दी इमाम हुसैन को, यानी ये भी नहीं करा कि नहीं करो, मतलब ये था उनका कि उनको आगे बढ़ाओ। जो करबला है वो हमारा मेन मंबा है हर चीज का, हक व बातिल का, सदाकत का, हर चीज का, वफा का, शार का, हमारा जो शार है वो करबला है, हमारा शार हुसैनियत है। इमाम बाकर पैसे देते थे कि वहाँ पे मीना में जब जाए वहाँ बैठे नहीं तीन दिन फारिग, बल्कि इमाम हुसैन के लिए मजालिस बर्पा करें उधर, ये काम इमाम रजा भी ये काम। तो उसमें से एक काम ये है ज़ारत अरबईन जो बताया गया है, बल्कि यहाँ तक कहा गया है कि इमाम ने मासूम अलैहिस्सलाम ने फरमाया कि मोमिन की निशानियों में से है, क्या निशानी है मोमिन की, कि ज़ारत अरबईन ज़रूर पड़ेगी। अलबत्ता ज़ारत अरबईन अरबईन के दिन होती है, वैसे तो आप जो भी ज़ारत जब मर्जी पढ़ सकते हैं, इसमें कोई अशकाल नहीं है, लेकिन कुछ चीज़ें मखसूस होती हैं उनके अय्याम के हिसाब से। अब ज़ारत अरबईन हम इंशाल्लाह सब पढ़ेंगे। इन ज़ारतों के अंदर आइम्मा के कोड वर्ड्स हैं, यानी वो मैसेजेस हैं कि जैसे इमाम सज्जाद अलैहिस्सलाम की दुआओं के अंदर बहुत सारे मैसेजेस हैं कि जो शायद उस ज़माने के हालात की वजह से वो ओपनली तकरीर नहीं कर सकते थे। तो एक आदमी दुआ पढ़ रहा है, पढ़ने दो, वो उसी दुआ के अंदर अपना तबलीगात का काम करते थे। इसी तरह इन ज़ारतों के अंदर भी कोड वर्ड्स हैं। अब हमें ज़ारतें जो पढ़नी चाहिए वो ज़रा तवज्जो के साथ, कि आप मुतवज्जे हों कि वाकई इमाम की बारगाह में खड़े हुए हैं, उनको सलाम पेश कर रहे हैं इस यकीन के साथ कि वो आपकी आवाज़ सुन रहे हैं, वो वालेकुम सलाम भी आपको कहेंगे। फिर उसके अंदर जब ये राबता बढ़ेगा तो फिर आप इसके अंदर मानी में जाएंगे, तो आप ये देखेंगे कि एक बहुत बड़ा मैसेज ज़ारत अरबईन के अंदर क्या है, वो मैं आपके सामने पढ़ता हूँ। अस्सलाम अल हुसैन अल मजदूम शहीद, यहाँ से शुरू करते हैं और बहुत सारा मैं स्किप करके कह रहा हूँ। फ़ाज़र फ़ि दुआ व मना नुसख नुसख व बदला मुहजतो फीक लियस्तनक़िज़ा इबादका लियस्तनक़िज़ा इबादका बिनल जहाला व हैरतिल दलाला। इमाम हुसैन, अब इसका मैं स्किप कर रहा हूँ, बहुत सारा तर्जमा के इमाम हुसैन के इसमें तौसीफ़ बयान की गई है, तारीफ़ बयान की गई है कि वो ऐसे शहीद हैं वो जिन पे आसमान रोया ज़मीन रोई, सब गवाही दे रहा है दुनिया के वो हक पर हैं। और हम अपने अल्फाज में जो हम अगर मसाइब की ज़ुबान में बयान करेंगे, सब अपना लुटा दिया, अपने बच्चे कुर्बान कर दिए, अपने घर वाले कुर्बान कर दिए, अपनी बहनों की रिदाएँ कुर्बान कर दी। वो कोड वर्ड यहाँ पर है कि ये सब इमाम हुसैन जो लफ्ज़ इन्होंने दिया है अपने खून में नहा गए इस एक हदफ के लिए। वो हदफ इस ज़ियारत के अंदर जिक्र किया गया है। वो हदफ क्या है? लियस्तनक़िज़ा इबादका मिनल जहाला, तेरे बंदों को ए खुदा जहालत से बाहर निकाल। ये इतनी बड़ी बला है जहालत, इसका कोई इलाज किसी के पास नहीं। ये खुद कुरान में पेश करूंगा क्या लिखा है खुदा ने इसके बारे में, जहालत का कोई इलाज नहीं है किसी के पास। और इमाम ने सारी कुर्बानी इसलिए दी है इस ज़ियारत में जो लिखा हुआ है, मिनल जहाला व हैरत दलाला और गुमराही की परेशानियों, यानी जहालत और गुमराही में रहेगा इंसान तो उस पर कोई चीज़ असर नहीं करती। कितने खुतबे दिए इमाम हुसैन ने, इमाम हुसैन करबला जब पहुंचे हैं 2 मुहर्रम को उससे लेके और शब आशूर तक और खुद आशूर के दिन कितनी बातें उन लोगों से की हैं, और पूछते थे कि तुम मुझे मारने के लिए क्यों जमा हो गए हो, मेरा एक कसूर बताओ, ये जमीन भी मेरी है भाई दबे। ये भी आप इसमें ध्यान रखें कि उन्होंने किसी की जमीन पे कब्जा नहीं किया था कि वो वहां से आगे मदीने आके बैठ गए, वो खरीदी थी उन्होंने,
जब खरीदी थी तो वो उनकी मिल्कियत उस हवाले से कि जाहिर ही वैसे तो मिल्कियत सारा मुल्क खुदा का है, लेकिन जैसे हम अपने कॉन्ट्रैक्ट बनाते हैं थोड़े दिनों के लिए कि ये आपके नाम है, वो जमीन उनकी अपनी थी, उस जमीन पे किसी और को आने का इख्तियार वो जा रहे थे। ये इमाम हुसैन कह रहे थे, जो आम इंसान थे उनसे अलग गुफ्तगू करते थे, जो शिया थे उनके नाम लेवा कि हम नाम किस किया है उनसे अलग गुफ्तगू करते थे कि मैं तुम्हारा इमाम नहीं हूं क्या, तुमने मुझे खत नहीं लिखे थे, ये देखो बोरी आके उन्होंने उलट दी वहां पर खतों की, ये देखो तुम्हारे खत। जो ज़ारत आशूरा के अंदर जो कोड वर्ड्स हैं वो अलग हैं, ज़ारत आशूरा में कोड वर्ड है, ये मुझे देख के याद आ रहा है, जो मास्क पहने हुए ना, तनक्कबत का लफ्ज है, तनक्कबत, ये नकाबे लगा लगा के मारने आए थे इमाम हुसैन को, एक तबका जो था पूरा मारने जो आया था वो नकाब लगा के आया था, और इमाम कहते थे तुम मुझे ये तुम्हारा खत है निकाल के दिखाते थे इमाम कि नकाब के पीछे मत छुपो, मैं तुम्हें पहचानता हूं कि तुम कौन, नाम लेके कहते थे तुम वो हो फलां, नकाब को उन पे लानत की ज़ारत आशूरा में। बहरहाल ज़ारत अरबईन में कहा कि जिहालत से निकालने, यदि ये पूरी कुर्बानी आपको किसी का भी वास्ता दे दूं मैं, अगर अली असगर का, अली अकबर का, कासिम का, अब्बास का, इसको महसूस करें इस दर्द को इमाम हुसैन के, कि ये सारी कुर्बानी दी है जो आइमा बताना चाह रहे हैं कि इस कौम को जिहालत से बाहर निकालें। कैसे निकालें? सलवात पढ़े मोहम्मद वाले मोहम्मद,
अल्लाहुम्मा सल्ले अला मोहम्मद व आले मोहम्मद।
सबसे पहले ऐसे निकालें कि जिहालत का पता भी है किसी को हमको कि जाहिल का मतलब क्या है, यानी जाहिल को हमने इस्तेमाल करना शुरू कर दिया है आलिम के मुकाबले में, ये आलिम बैठे हुए हैं तो ये क्या जाहिल बैठे हैं सारे, ये नहीं है अदब। जो जो लफ्ज है जहल का वो अकल के मुकाबले में, जहल और अकल इल्म नहीं है, इल्म तो जो भी इस दुनिया में आया है, कुरान की आयत है कि माओं के पेट से जब निकले तुम तो तुम्हें कुछ एक शय, शय का लफ्ज है कुरान में, किसी शय का तुम्हें इल्म नहीं था, हम सब ऐसे ही, ये तो बाद में आके अपने कसब किया तो आलिम बन गए, इल्म किसी एक चीज का, वो भी हर एक का तो नहीं, किसी एक चीज का जरा सा इल्म हमें मिल गया, ये हमारी हैसियत है, लेकिन अकल सबको दी है खुदा ने। तो जहालत जो है, जहल जो है वो मुकाबले में है अकल के, और अकल सबको दी है। अगर कोई ये समझे आज या ये तसव्वुर पैदा कर दे जहन के अंदर भाई मेरी तो इतनी अकल नहीं है, तो ये बताए ये जो सबको वाजिबात बराबर के दिए गए हैं ये अल्लाह की अदालत के खिलाफ नहीं होगा? मिस्टर एक्स को अलग अकल दी खुदा ने अगर, मिस्टर वाई को अलग अकल दी, मिस्टर जेड को अलग अकल दी, और तीनों से कुरान एक से मुतालबे कर रहे हैं कि आ जाओ सीधे रास्ते पे, आ जाओ ये काम कर लो, ये सब दावत कुरान की बराबर है। तो अगर जेड के पास अकल नहीं होगी तो क्या होगा कयामत के दिन बताइए? वो कहेगा मेरे पास तो अकल ही नहीं थी, ये तो सवाल ही, अल्लाह का मुतालबा नाउज़ बिल्लाह अबस हो जाएगा ना कि अमल करो, जब अकल ही नहीं थी इसका मतलब क्या हुआ? अकल दी है, जिहालत अकल नहीं होने का नाम नहीं है, अकल है, किसी से इंसान बना है। मैं मजनून की नहीं बात कर रहा, जो जिसमें दिमाग में प्रॉब्लम वो अलग लोग हैं, मैं आम बात कर रहा हूँ, बीमारों की नहीं बात कर रहा, डॉक्टर साहब भी बैठे हैं, बीमारों की बात उसी के, किसी के डॉक्टर है, सलवात पढ़े मोहम्मद वाले मोहम्मद,
अल्लाहुम्मा सल्ले अला मोहम्मद वाले मोहम्मद।
अलबत्ता इनको हम सब क्या लगते होंगे पता नहीं। तो ये जो है आम इंसान जो है, अगर अकल है, प्रॉब्लम जिहालत किसे कहते हैं? जो अकल इस्तेमाल नहीं करता। सलवात पढ़े मोहम्मद वाले मोहम्मद,
अल्लाहुम्मा सल्ले अला मोहम्मद वाले मोहम्मद।
वरना यही आदमी जो कह रहा है दीन में अकल नहीं है, वो दुनिया में कहां खड़ा हुआ है? मैं बिल्कुल सच्चा वाकया बता रहा हूँ, हमारे एक दोस्त थे यहाँ पे, वो इधर की ईमेल उधर, जब ईमेल का जमाना था, उधर की ईमेल उधर की ईमेल उधर, तो मैंने उनको गुजारिश की उनके एक दोस्त से, उनको मैंने अप्रोच किया कि भाई ये इनको थोड़ा सा सेंस थोड़ा सा बताएं, ये इधर अहले सुन्नत का ग्रुप है, ये फलाना ग्रुप है, ये तो उन्होंने कहा नहीं उन्हें सब सेंस है, आप बिजनेस में करके देखें उनसे एक पाई का ही मामला, बिजनेस मैन थे वो, उन्होंने कहा वहाँ जाएँ और एक पाई इनसे आप इधर से उधर करके दिखा दें, तो क्या मतलब हुआ कि अकल
है,
हम अपनी अकलें अपने हिसाब से इस्तेमाल कर रहे हैं। जो मैंने पिछले मजलिस में भी गुजारिश की थी कि जो एक साहब ने एक्सक्यूज, एक दूसरे शहर की बात है, यहाँ की नहीं, उन्होंने कहा कि मैं बिल्कुल दीन से फारिग हो गया हूँ, क्योंकि जो बात पूछो तो चार रास्ते होते हैं, ये कहता है ये करो, वो कहता है वो करो, ये कहता है। मैंने कहा मैं कुछ भी नहीं, मैं तो फारिग, दीन पे चलना ही नहीं है मुझे। तो मैंने उनसे फौरन बदजस्ता यही कहा था कि इसका मतलब है आप जॉब पे भी नहीं जाते होंगे। कह रहे क्यों? मैंने कहा जैसे आप गाड़ी लेके निकलेंगे सिग्नल आ जाएगा, सिग्नल पे चार रास्ते होंगे, तो आप वहां से गाड़ी घुमा के वापस घर आ जाते होंगे कि मैं तो नहीं जा रहा, इसमें चार रास्ते हैं। वहां कौन बताता है आपको रास्ता? दुनिया के सारे कामों के सब चीज पता है हमें, गाड़ी सही कहां से होगी पता है, लेकिन मेंबर कहां सही है ये नहीं पता। इसमें हम सब बेवकूफ बन रहे हैं। डॉक्टर कौन सा है बदल लेंगे, डॉक्टर बदलने को तैयार है, हकीम बदलने को तैयार है, लॉयर बदलने को तैयार है, हर चीज दुनिया की अपनी अकल से, कोई फतवा नहीं देता, अपनी अकल से। खाली एक दीन रह गया है, यानी हमारे 90% कामों में हमारी अकल, अरबी में कहता मियां बबिया 100%। ये महसूस करें कि जहालत कहते किसे हैं, आप अकल इस्तेमाल नहीं कर रहे हैं जहां करनी चाहिए। इसीलिए दौरे जाहिलियत जब कहा गया, कुरान ने भी कहा कि वो दौरे जाहिलियत था, एक ही सबको पट्टी पढ़ा दी, जाहिलियत का मतलब वो जाहिल थे। वो क्या जाहिल थे? उनका जो अदब था वो आप आज पढ़ा रहे हैं, वही अदब, अरबी अदब जो उस जमाने में लिखा जाता था रसूलुल्लाह से पहले, हम दौरे जाहिलियत कहते हैं, वो अदब हमारे मदरसों में आज पढ़ाया जाता है, अदबी की अद्वियात में, लैंग्वेज में, लुगत में। सफर वो करते थे, सारे दुनिया के नक्शे उनके पास थे, सितारों की चाल उनको पता थी, सितारे देख के भी सफर करते थे, मौसम का हाल भी उनको पता था, हिसाब किताब भी करते थे, अदब भी लिखते पढ़ते भी थे। महसूस कर रहे हैं आप, वो जाहिल किस बात के थे? अकल इस्तेमाल नहीं करते। इसका ताल्लुक जाहिल होने का किसी खास जमाने से नहीं है, ये एक सिफत है। जैसे कूफी कोई इलाका नहीं है कि वो वहां के रहने वाले कूफी कहलाते हैं, कूफी एक सिफत है, धोखेबाजों को कूफी कहा जाएगा। यजीद कोई एक आदमी का नाम नहीं है, यजीदियत एक सिफत है। इसी तरह जहालत एक दौरे जाहिलियत में अभी भी हम रह सकते हैं, हो सकता है रहना, अल्लाह बचाए सबको। ये नुक्ता है इंपॉर्टेंट, अकल जो इस्तेमाल नहीं करेगा जिस दौर में भी होगा वो जाहिल कहलाएगा। सलवात पढ़े मोहम्मद वाले मोहम्मद, इसकी एक बहुत बड़ी निशानी जो मैं कहता कुरान ने दी है। इस पे एक मजलिस में 2017 में इसी जगह पढ़ चुका हूँ, मैं अपनी बात को वहां से आगे बढ़ा रहा हूँ, जिन लोगों ने वो मजलिस सुनी है उनसे माजरत के साथ, यहाँ तक कुछ बातें उसमें ये भी थी जो हमने की है, कुछ बातें मैं आगे बढ़ा रहा हूँ। ये है सूरह अनाम 111, आसान याद रखना 111, ये आप कह भी सकते हैं कि भाई ये तो 111 है, कोड वर्ड दे रहा हूँ मैं आपका, तर्जुमा पढ़ लो। अगर हम उनकी तरफ फरिश्ते भी नाजिल कर दें और मुर्दे भी उठ के इनसे कलाम कर लें और जो चीज ये चाहें वो इनके सामने हम लाके खड़ी कर दें, तब भी ये ईमान लाने वाले नहीं है। जहालत की सबसे बड़ी साइन क्या है? हठधर्मी। क्या कहते हैं जोर से बताएं? हठधर्मी। और मिसाली भी दे रहे होते हैं, भाई मेरे तो बाप दादा ही करते चले, कुरान भरा हुआ है इसी से। वो किसी ने नारा मारा था रसूलुल्लाह के सामने के हसबुना किताबुल्लाह, वो सबको याद हो गया है नारा हमारे, लेकिन कुरान में भी हसबुना के नारे लगे हुए हैं। कुरान में पढ़े एक नारा है कुरान में, हसबुना वजदना अला आबाउना, हमारे लिए काफी है जो हमारे अम्मा अब्बा करते थे, हमें नहीं समझाओ दीन क्या है। यानी ये जहालत की निशानियां कुरान में लिखी हुई है कि दलील क्या देते हैं, और अल्लाह ने फिर खोल के बताया कौन थे तुम्हारे अम्मा अब्बा, अल्लाह ने खोला है सबको क्या करते थे, तो इल्म था उनके पास, कोई राबता था, वही आती थी कहां से, अम्मा अब्बा की हर बात मानेंगे लेकिन सिर्फ दीन में। आपके वालिदैन जरा ऊपर जाए, आप अटैच वॉशरूम होता था बेडरूम में किसी के नहीं होता था, वो बना लिया, मान ही कहा कि अम्मा अब्बा के रास्ते पे चलेंगे। एक मिसाल दे रहा हूं ना मैं, जितनी दुनिया में तरक्की करनी है अम्मा अब्बा के रास्ते से हट के, जब दीन का मामला आता है कहते हैं नहीं अम्मा अब्बा का रास्ता, वो कुरान ने मजम्मत की है इसकी। हट धर्मी में बता रहा हूं मैं, ये कुरान की इतनी बड़ी आयत है। अच्छा, इसके आगे लिखा भी है इसका नाम, क्यों ये क्यों करते हैं ऐसा कि मुर्दा भी उठ के गवाही दे दे, जो चीज चाहते मैं पेश करने को तैयार हूं अल्लाह ने कहा, और इनसे फरिश्ते खुद आके मैं छोड़ दो नबियों को निकाल दूं, अगर मैं जिब्राइल इनके सामने भेज दूं खुद, फिर भी ये मेरी बात को नहीं मानेंगे। और यहां भी कोई कोर्ट बैठे जो ज़ारत के अंदर है, क्यों नहीं मानेंगे? वलाकिन्ना अक्सरहुम यजहलून, क्योंकि इनकी अक्सरियत जाहिल है। ये है जहालत। इसका सामना था मौला अली को भी, इसका सामना था इमाम हसन को भी, इसका सामना था रसूलुल्लाह को भी, इसका सामना था इमाम हुसैन को भी। सलवात पढ़े मोहम्मद वाले
मोहम्मद।
इस जहालत की बहुत सारी डायमेंशंस हैं जिसपे पूरे पूरे अशरे बगैर कोई टाइम वेस्ट किए पढ़े जा सकते हैं, लेकिन मैं आपको आज की इस मजलिस में एक डायमेंशन छेड़ रहा हूँ। ये उस वक्त भी थी और आज तक है, यानी रसूलुल्लाह के दौर से पूरी तारीख में ये मुसीबत थी और आज तक चल रही है। उसका नाम है तकद्दस। क्या नाम है? तकद्दस, मुकद्दस मानना किसी चीज को, आपके ये बहुत मुकद्दस है। अब मैं आपको इसके कुछ मिसालें दे के पेश करता हूँ। हमारे एक लफ्ज है इमाम, कितना तकद्दस है इसका। आपने कहा इमाम तो बस आप समझते हैं ये इमाम का मतलब है कि ये मासूम हो गया। ये एक लफ्ज है, इस लफ्ज का कोई तकद्दस नहीं है। कुरान क्या कह रहा है? वजअलना मिनहुम आइमतन यहदूना बिअम्रिना लम्मा सबरू। एक वो आइमा है वो भी हमने ही बनाए, यानी जअल्ला हमने करार दिया कि जो हिदायत करते हैं हमारे अम्र की, और आगे और भी चीजें इसके अंदर। वकानू भी आयत ना यूकिनून, हमारी आयात पे यकीन के दर्जे पर है, वो हमारे इमाम है कि जो हिदायत करते हैं हमारे अमर की। अब इसी लफ्ज को देखिए, वजअलनाहुम आइमत यदऊना इलन नार, इनमें से ही कुछ को करार दिया है ऐसे इमाम है कि जो दावत देते हैं जहन्नम की सुबह शाम। यानी इमाम खुद कोई चीज नहीं है, इमाम हक भी होता है इमाम बात। ये तकद्दस इसको नहीं पहना है लफ्ज को, उसके अंदर देखेंगे क्या है, इस खोल के अंदर जो है वो हक है या बातिल है। ये पहली मिसाल। सलवात पढ़े मोहम्मद वाले मोहम्मद।
अल्लाहुम्मा सल्ली अला मोहम्मद व आले मोहम्मद।
वो जो अल-महदी में बात हुई थी अल्लाह की मदद की, यहाँ पर भी उसका इशारा है, यौमल क़यामत ला युनसरून, इनकी क़यामत के दिन मदद नहीं की जाएगी। दूसरा लफ्ज कुरान, मैं हायरार्की में चल रहा हूँ कोशिश के, इमाम सबसे बड़ा टाइटल हमारे यहाँ कुरान। सिफीन में क्या हुआ? इमाम अली अलैहिस्सलाम का लश्कर फतह पाने वाला था, माविया के मुशीरों ने जो कि बहुत चालाक और अय्यार किस्म के लोग थे, मशवरा दिया कि अब ये फौज रुकने वाली नहीं है, क्या करें? नेजों पर जो जो सच्चे भाई का ना जो गुजरी है कुरान पे वो गुजरी है इन पर, लब तशनो मारे गए दरिया के किनारे, नेजों पे उछाले गए कुरान के पारे, लब तशनो मारे गए दरिया के किनारे। एक ही हाल किया अहले बैत और कुरान का। कुरान ले आए, कुरान नेजों पे कहा लगाओ ताकि ये दीवार बना दे, तो फिर ये सारे के सारे जो हैं इनको हम बेवकूफ बनाएंगे कि अब कुरान की बेदबी हो जाएगी। वहां इमाम अली कह रहे हैं आगे बढ़ो। किससे कह रहे हैं? काफिरों से नहीं, अपने लश्कर से, जो जान देने आया था उनके नाम पर, जो उनको वली और इमाम मान के आया था। इमाम अली कह रहे हैं आगे बढ़ो, ये तो कुरान, कुरान की बेदबी हो जाएगी, कुरान को हम कैसे खुश कर सकते हैं। इमाम ने कहा था मैं कुरान नातिक हूं, मैं हुक्म दे रहा हूं, मैं आगे बढ़ो, नहीं माना किसी ने। ये माविया का खात्मा हो जाता उस दिन, धोखे में आ गए। किसके? तकद्दस। یہ کیا ہے؟ جہالت. جہالت تقدس امام حق کی بات نہیں مانی اور ایک مقدس چیز سامنے پیش کر دی گئی, سب اس کی باتوں میں آ گئے. امام کے بعد قرآن, قرآن کے بعد مسجد. ارے یہ مسجد اللہ کا گھر, مسجد ہے, ارے مسجد ہے, ارے یہ سینٹر ہے, مسجد ہے. کیا کہا قرآن نے مسجد ضرار کے بارے میں؟ رسول اللہ کو کہا کہ اس مسجد میں تم داخل بھی نہیں ہونا, یہ حکم تھا خدا کا. ہر مسجد مسجد ہے, یہ بھی تقدس کا لفظ ہے ہمارے, یہ بھی جہالت ہے. کوئی بھی چیز بنائے اس کا نام رکھ دیں یہ فلاں امام حسین کا مرکز ہے, یہ فلاں, یہ تقدس پیدا کر دیں, اب اس کے بارے میں کوئی بات نہیں ہو سکتی. قرآن نے کہا نہیں ہو سکتی ہے. میں آگے بات نہیں کر رہا کہ کیا کیا مسجد ضرار کے ساتھ کیا گیا, وہ آپ تاریخ میں دیکھ لیجیے گا, سب خدا کے حکم سے. کوئی تقدس نہیں ہے, تقدس صرف سبوہن قدوسن رب الملائکت بطرو, وہ ہے قدوس. جو بھی اس کی لائن میں آ جائے گا, جو اس سے جڑ جائے گا, جو اس سے مل جائے گا, جو قرآن سے مل جائے گا, جو اہل بیت سے مل جائے گا, وہ قدوس ہو جائے گا. سلوات پڑھے محمد والے محمد.
اللہم صلی علی محمد والے محمد.
ان کے نام پہ بلڈنگ بنا کے کوئی تقدس نہیں آتا, آپ کچھ بھی نام رکھ دیں. ابھی اتنے بڑی بڑی مثالیں ہیں ہماری, بادشاہی مسجد دیکھی ہوگی آپ سب نے, کتنی بڑی بلڈنگ ہے, کیا استعمال ہے اس کا اسلام کے لیے؟ فلمیں ڈرامے سب بن رہے ہیں وہاں پر, اسلام سے کیا تعلق بلڈنگوں کا؟ بڑے بڑے آپ نام رکھ دیں, کچھ بھی کہہ دیں, اگر اس میں ذکر خدا نہیں ہے, اگر پیغام قرآن نہیں ہے, اگر ظالم کی مذمت نہیں ہے, اگر مظلوم کی حمایت نہیں ہے, اگر لوگوں کے لیے فلاح و بہبود وہاں سے نہیں پھوٹ رہی, تو اس پہ کوشچن مارک ہے. یہ ایک اور تقدس ہے. پھر ایک تقدس ہے ممبر کا. ارے ممبر, ممبر پہ بیٹھ, ممبر, وہ ہو ممبر. آپ دیکھیں قرآن بھی دیکھیں, خدا کا فرمان, امام, امام جنرل علیہ السلام کو یاد کریں.
اللہم صلی علی محمد و آل محمد.
یہی ایام تھے جہالت کو ختم کرنے کے, یہی ایام تھے کہ جب امام نے کہا تھا کہ اس لکڑیوں کے ڈھیر پہ مجھے جانے کی اجازت, یعنی جب تک اس سے اہل بیت کے خلاف, خدا کے خلاف, امام علی کے خلاف باتیں ہو رہی تھی, امام حسین کے خلاف باتیں ہو رہی تھی, امام نے کہا یہ ممبر نہیں ہے, اس کو ممبر بھی نہیں کہا امام نے. کیا کہا امام نے؟ لکڑیوں کا ڈھیر ہے. یہ ایک آپ کو سیرت دے دی انہوں نے کہ اگر اس پہ وہ تذکرہ نہیں ہے جو ہونا چاہیے تو یہ ممبر رسول مت کہو اس کو. اس تقدس, جعلی تقدس سے اپنے دماغ کو باہر نکالیں, آزاد کریں اپنے آپ کو. اور پھر امام گئے ممبر پہ تو کس طرح انہوں نے خدا کی توصیف کی ہے, کس طرح رسول اللہ کی توصیف کی, کس طرح آپ نے فضائل بیان کیے ہیں, کس طرح حق بیان کیا ہے اسی ممبر پہ جا کے, کہ ان کا بس نہیں چلتا تھا کہ اس کو کیسے روکیں. کوئی طریقہ نہیں تھا تو انہوں نے اذان دلوا دی, پتہ نہیں وقت ہوا تھا یا نہیں, لیکن یہ ایک طریقہ ہوتا ہے بات روکنے کا. صلوات پڑھے محمد والے
محمد.
کتنی مثالیں ہوں گی تقدس کی, میں چیک کر رہا ہوں کہ ہم ابھی ساتھ ہیں کہ نہیں. امام, قرآن, مسجد, ممبر, اب آ جائیں عالم. یہ ذرا سی حساس گفتگو ہے, اس کو بالکل پازیٹیو لیجیے گا. آپ کی اپنی مرضی کا نیگیٹو نہیں, میں بالکل پازیٹیو بات کر رہا ہوں. اس میں بھی دیکھیں کہ روایات بھری پڑی ہیں, علماء حق, علماء سو. عالم کچھ نہیں ہوتا خود, یا تو علماء حق ہے, حق کا عالم ہے, یا باطل کا, سو کا عالم ہے. اور نشانیوں سے بھرا ہوا ہے, پورا ہمارا سلیبس بھرا ہوا ہے اسی نشانیوں سے. اہل بیت نے بتایا ہے بار بار. ابھی کوئی پوچھتا ہے ہمیں کیا پتا, دیکھتے ہیں ایک آدمی ہے لمبے چوڑا قد کا بڑا سا اماما, وہ میرے ساتھ ہوا ہے, انہوں نے بہت بڑے, میں ان عالم کو اچھی طرح جانتا ہوں جس کے بارے میں کہتے ہیں بہت بڑے عالم ہیں. میں نے کہا کیسے پتا آپ کو؟ کہنے اتنے بڑے نظر نہیں آ رہے, اتنے بڑے تھے. سچ بتا رہا ہوں, جھوٹ نہیں بول رہا, یہی اسی قرآن کے مگر بہت بڑے عالم ہیں. یہ دیکھیں جو نشانیاں بتائی ہیں اسلام نے, جو اپنی بات پہ عمل نہیں کرے وہ علماء سوء ہے. ایک نشانی یہ ہے. یہ قرآن کی آیت ہے. قرآن میں اگر آپ پورا قرآن گھومیں تو سب سے بری بات خدا کو کیا لگتی ہے؟ یہ تو ایک آسان کام ہے, اتنی سی بات تو پتہ لگ جائے قرآن سے پورے. ہمیں واقعی پورا قرآن یاد کرنے اور اسے ایک آیت سے انسان انسان بن سکتا ہے. ایک آیت سے, ایک آیت آپ ڈھونڈ لیں گے ہم میں اس پہ, جیسے ہے نا فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ. بلیف کر لیں کہ ویڈیو بن رہی ہے, بلیف کر لیں. اللہ کہہ رہا ہے دیکھو گے. اب ویڈیو اس زمانے میں ترجمہ نہیں کر سکتے تھے, آج کر سکتے ہیں آپ. جو کر رہے ہو واٹس ایپ پہ آئے گا, ابھی آنا شروع ہو گیا ہے. جو کر رہے ہو فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ. آپ دیکھو گے. اب دعا کیا کرنی چاہیے ہمیں پتہ ہے؟ سب سے بڑی دعا یہ ہے کہ ہم ہی دیکھیں, ورنہ اگر خدا چاہے تو آدم سے لے کے خاتم تک اور خاتم سے لے کے قیامت تک کے انسانوں کو دکھا سکتا ہے اس دن. اس سے پناہ مانگی آئمہ نے کہ میری کوئی بات وہاں پردے پہ چل جائے. یہ سیریس گفتگو ہے. اور یہ آیا, یہ جب ایک آدمی بدو آیا تھا عرب کا, جو ہم کہتے ہیں قرآن سمجھ میں نہیں آئے گا, وہ بدو 14 سال کا, ان کی قرآن سمجھ میں آ سکتا تھا, آج سمجھ میں نہیں آئے گا. کس کو دھوکہ دے رہے ہیں یہ؟ وہ بدو آیا, رسول اللہ نے یہی تعلیم دیا اس کو. پوچھا سمجھ میں آ گیا؟ کہہ رہے بالکل سمجھ گیا, وہ واقعی بدل گیا. اس نے صرف ایک سوال پوچھا تھا رسول اللہ سے, میں پورا واقعہ نہیں پڑھوں گا, اس ایک ٹرو صرف یہ پوچھا تھا, کیا واقعی میں جو بھی کر رہا ہوں مجھے دکھایا جائے گا مرنے کے بعد؟ رسول نے کہا ہاں. چلا گیا تو اصحاب نے کہا یہ کیا ہوا, یہ تو بس یوں آیا اور ایک آپ نے آیت سنا, ایک بات پوچھی اور گیا. کہنے کہ یہ جاہل, یا کچھ اور لفظ میں جاہل نہیں کہنا چاہ رہا, یعنی جو نہیں جانتا تھا, اس حالت میں آیا تھا اور یہ فقیہ ہو کے گیا ہے. صلوات پڑھے محمد والے, اللہم
صلی اللہ محمد و آل محمد.
کیا ہو کے گیا ہے؟ فقیہ کیسے کہتے ہیں؟ جو تفقہ کرے, جو فکر کرے, جو آیت سے آرام سے نہیں گزر جائے, بھاگ بھاگ کے نہیں پڑھیں قرآن کو. آیت پڑھیں, ترجمہ پڑھیں, تو اس میں غور و فکر کریں, آپ فقیہ بننا شروع ہو جائیں گے. فقو, تفقو, غور و فکر سب سے بڑی عبادت قرار دی اسلام نے اس کو. اللہ کی آیات میں بار بار خدا نے کہا ہے لعلکم تفکرون, شاید تم فکر کرو, شاید تم غور کرو, پلٹ پلٹ کے دیکھو. ھذا من آیات, یہ آیات اللہ ہے, یہ آیات میں سے ہم نے جوڑے بنائے, آیت میں ہے اللہ کی, یہ بادی برسائے, یہ اللہ کی آیت ہے, یہ کیا اللہ کی آیت ہے. اتنا قرآن بھرا پڑا ہے کہ میری اتنی نشانیاں ہیں, غور کیوں نہیں کرتے؟ کیونکہ جہالت کا پردہ کہ قرآن سمجھ میں نہیں آئے گا. بدو کی سمجھ میں آ گیا. تو میں کیا کہہ رہا تھا کہ ایک چیز قرآن میں ایسی ہوگی نا کہ سب سے زیادہ ناپسند ہو اللہ کو, وہ آیت نہیں پڑھوں گا صرف ترجمہ, کہ جو کہتے ہو وہ کرتے کیوں نہیں ہو. اتنی سی آیت ہے بس, جو کہتے ہو وہ کرتے کیوں نہیں ہو. یہی لفظ لکھا ہوا ہے ڈیفینیشن میں علماء سو کی, کہ جو کہے وہ نہ کرے, یا جس کا علم ہو وہ اس پہ عمل نہ کرے. میں خود شامل ہوں گا اس کے اندر, میں کسی کی طرف نہیں انگلی اٹھا رہا, اپنی بات کر رہا ہوں. تو عالم ہونا کوئی تقدس نہیں ہے, یہ بھی دو ہیں, علماء حق ہیں, علماء سو ہیں. پھر اس کے بعد اب اگر پروجیکٹ مینیجر ہے تو وہ, اس کا تو کوئی ایسا کپڑا نہیں بنا کہ وہ بتائے میں پی ایم پی ہوں, لیکن کچھ چیزوں کے جو ہے نا لباس ہیں, وہ لباس کا تقدس آ گیا. جیسے ہی لباس دیکھا سب سب چیزیں بھول جاتے ہیں. پھر اس کے بعد میں اس کو بھی خدا نے بتایا کہ لباس اللہ کی نعمت ہے, لباس اس لیے بنایا گیا ہے کہ آپ اپنی شرمگاہوں کو ڈھکیں. لباس کے بہت فضائل ہیں قرآن کے اندر. اسی کرتے کرتے پھر اللہ دیکھیں, اللہ بھی جسم سے روح تک لے کے جاتے ہیں. انہی آیتوں کے بیچ میں اللہ نے ایک بات لکھ دی, بہترین لباس کون سا ہے؟ ہم عید کا لباس الگ ہے, محرم کا لباس الگ ہے, سردی کا الگ ہے, گرمی کا الگ ہے, آفس کا الگ ہے, سونے کا الگ ہے, بہترین لباس کون سا ہے؟ قرآن نے لکھا ہے. کیا لکھا ہے؟ تقویٰ, یعنی وہ بدن سے کہاں کہاں پرواز خدا کروانا چاہ رہا ہے کہ تم کس لباس کے چکر میں پڑے ہو, کس کے لیے جان دے رہے ہو, اصل لباس کی طرف کیوں نہیں آتے, وہ پہن لو تو اس کے بعد کچھ بھی پہنو. جیسے امام حسین علیہ السلام کہتے تھے نا کہ اگر تو مل گیا خدا, جسے تو مل گیا اس نے کھویا کیا, اور جس نے تجھے کھو دیا اس نے پایا کیا. صلوات پڑھے محمد والے محمد,
اللهم صل علی محمد والے محمد.
اس بات کو بھی خدا نے قرآن میں لکھا ہے, ذالک من آیات اللہ ولباس لباس التقوى ذالک خیر ذالک من آیات اللہ لعلہم یذکرون. اب یہ بحث بہت لمبی چلی جائے گی کہ ہم پھنسے ہوئے ان سب چیزوں میں. اس دنیا کے لوگوں کو دیکھ لیں, حقوق بشر ایک نعرہ ہے, ایک تقدس ہے, وہ آج کے نوجوان اس کے پیچھے لگ جاتے ہیں, ویمن رائٹس ویمن رائٹس, یہ ایسا ہو رہا ہے وہ ایسا ہو رہا ہے اسلام میں. یہ اندھے ہو جاتے ہیں جب ویمن رائٹس کی بات یمن میں آتی نظر نہیں آتی, بحرین میں آتی نظر نہیں آتی, کشمیر میں ہوتی نظر نہیں آتی, فلسطین میں نظر نہیں آتی, پوری دنیا کو جمہوریت کا چورن بیچ رہے ہیں, سعودی عرب میں جمہوریت بھی نظر نہیں آتی, یو اے ای میں جمہوریت. یعنی خود ہمارے نوجوانوں کو سوچنا چاہیے اس بات پہ نا, جو ان باتوں میں آ رہے ہیں, یہ تقدس ہے, ایک تقدس دے دیا. میں ڈیموکریسی کے خلاف باتیں نہیں کر رہا, میں کہنے چاہ رہا ہوں کہ آپ ایک نعرہ لگاتے ہیں وہ پھینکتے ہیں بازار میں, ادھر دیندار بھی کوٹ پڑتے ہیں ادھر لبرلز بھی کوٹ پڑتے ہیں, وہ سب کو گھما رہے ہیں. ان کو پتا ہے کہ کس کو کس کس طرح سے بیوقوف بنانا ہے. یہ آئمہ کا درد تھا, اس کا راہ حل کیا ہے؟ اس کا راہ حل کربلا ہے. کربلا بصیرت ہے, کربلا کوئی کہانی نہیں ہے, کوئی ایسا واقعہ نہیں ہے, کوئی رسم نہیں ہے. امام حسین علیہ السلام کے اقدامات آپ دیکھیں, اس جہالت کو دور کرنے کے لیے بہت سٹرگل کی. یعنی کربلا تو بہت بعد میں ہوئی ہے, جو انہوں نے پہلے سے جب موومنٹ چلائی ہے. انہی کو جو بتا رہا ہوں, یہ جو علماء بنے بیٹھے تھے سارے, آپ خطبہ پڑھے منا میں امام حسین علیہ السلام کا, ایک سال پہلے یا دو سال پہلے, جو ان کو جھنجھوڑ رہے تھے امام حسین, تمہیں کیا ہو گیا ہے, کیوں مقدس بنے بیٹھے ہو, سب تمہارے ہاتھ چوم رہے ہیں, وہ یزید تخت پہ بیٹھ رہے ہیں, آپ منا میں بیٹھ کے حج کر رہے ہو. پڑھے یہی سب باتیں لکھی ہیں اس کے اندر, سب کو یاد دلا رہے ہیں, تمہیں پتا ہے میرا بابا کون تھا, تمہیں پتا ہے میرا نانا کون تھا, تمہیں پتا ہے معاویہ کون ہے, تمہیں پتا ہے ہندا کون ہے, تمہیں کچھ نہیں پتا, بس مقدس بن کے سب تمہارے ہاتھ چومتے رہے. یہ راہ حل ہے بصیرت. امام حسین علیہ السلام نے کربلا کے میدان میں, جو کہتے ہیں نا کہ وہ بچوں کی لاشیں اٹھا رہے تھے اپنے بھائیوں کی, نہیں, اس خلافت کی جڑیں اکھاڑ رہے تھے. آپ محسوس کریں کہ کامیابی کہاں ملی ہے کربلا کو, کامیابی یہاں ملی ہے کہ ایک جعلی نظام خلافت کے نام پہ بنایا گیا اور اسی کو شریعت کا درجہ دیا گیا. یعنی اس سے پہلے ان کیا کوئی امام مالک امام ہم یہ نہیں ہوتے تھے, حنفیہ امام ابو حنیف نہیں, کوئی بھی نہیں تھا, خلیفہ ہی شریعت کا حکم دیتا تھا. دوسرے خلیفہ کا جب دن آتا ہے تو جنگ اخبار میں خود پڑھا کہ 50 چیزیں لسٹ میں ان کے فضائل میں لکھی ہیں اخبار نے, کہ حضرت عمر نے 50 چیزیں رسول اللہ نے حرام کی تھی انہوں نے حلال کر دی, اور 50 چیزیں اس میں سے وہ تھی جو انہوں نے حلال یعنی الٹ کر دیا, آدھی حلال تھی حرام کر دی. یعنی ان کی جرت بتا رہے ہیں, فضائل بتا رہے ہیں. یہ تھا بیسک دین بچانا, جو کہتے ہیں نماز تو وہی پڑھ نماز, یہ فرق کیا تھا؟ یہ جو خلافت نام کی چیز مسلط کی گئی تھی ولایت کے مقابلے میں, اس کے پاس دو اختیارات تھے, یہ دین کی اتھارٹی بھی خود تھے, خلیفہ نے کہہ دیا تو یہ آیت ہے تفسیر کی, اور ظلم کرتے تھے لوگوں پر, پہلے خلیفہ سے لے کے دوسرے تھی سب نے, جو بات نہیں مانے گا. ایک کے پاس زکات کے وہ تھا کہ زکات نہیں لیتے تو وہ بھیج دیا اپنے بندے کو خالد بن ولید کو, مار دو. وہی کرتے کرتے یہ پیک پہ پہنچ گیا معاویہ کے زمانے میں, شروع وہیں سے ہوا تھا. کربلا کے بعد آج تک کوئی بادشاہ کوئی خلیفہ شریعت کا اتھارٹی نہیں ہے. صلوات پڑھے محمد والے محمد. امام حسین نے یزید کو نہیں ہرایا خالی بلکہ اس تخت کو ہٹا دیا وہاں سے کہ تم یہ لے جاؤ اور اس کے بعد بادشاہیں بنتی رہیں, بنو عباس بنے, بنو امیہ کے بعد سارے خلفاء بنے, کرتے کرتے ترکی میں آ کے خلافت دفن ہو گئی. اب دوبارہ سے یہ نعرے مارتے ہیں کہیں کہیں انہی ناموں کو لے کے پھر سے, یہ اتفاق ہے لیکن وہ دین کی اتھارٹی نہیں ہے. یہ سب سے بڑی کامیابی امام حسین علیہ السلام کی کہ لوگوں کو بتایا کہ دین کی اتھارٹی ان کے پاس, یعنی زبردستی آپ قبضہ کر سکتے ہیں اقتدار پر, لیکن حرام اور حلال کا فیصلہ کہیں اور ہوگا. اور اس کے بعد امام حسین علیہ السلام کربلا میں آئے. امیر شام سب سے بڑی, آپ دیکھیں کوئی ایک آدمی نہیں ہے, یعنی حجر ابن عدی کا نام لے, عمر یاسر کا نام لے, کتنے جو آج صحابہ کے نام پہ اپنا شور مچا رہے ہیں, یہ صحابی نہیں تھے. تیسرے خلیفہ سے صحابہ کا قتل شروع ہوا ہے, یہ غائب کر دیے لوگ, پہلے خلیفہ سے غائب. بلال کہاں گئے؟ ابو ذر غفاری کہاں گئے؟ یہ صحابہ نہیں تھے؟ یہ کہاں گئے سب کے سب؟ ادھر امام حسین نے جو یہ دوہے میں رقم کیا کہ امیر شام بن گیا تھا سانپ آستین کا, خسروی کے سر پہ رکھ رہا تھا تاج دین کا, تو بادشاہ دین نے, بوریا نشین نے آرزو خسروی کو خاک میں ملا دیا. یہ ہے دین کو بچانا, کہ دین کو بچا لیا ان بادشاہتوں سے. اس کے بعد ہمارے یہاں بھی اجتہاد ہوا ہے اور ان کے یہاں بھی اجتہاد, ان کے یہاں اجتہاد نہیں ہوتا تھا پہلے, خلیفہ طے کرتا تھا, ہمارے یہاں امام طے کرے گا, چاہے امام کے پاس اقتدار ہو یا اقتدار نہ ہو اس سے فرق نہیں پڑتا. اسی لیے بڑھتے بڑھتے بات جب اصول دین تک آ گئی اور یزیدیت کی شکل میں عروج پا گئی تو بڑھ کے پھر دلیر نے, شیر حق کے شیر نے دو پہر میں تخت و تاج قصر شام ڈھا دیا. ایک دو پہر میں اپنے بھانجے بھتیجے بھائی بہنوں سب کو قربان کیا اس ایک بات کے اوپر. یہ ہے دین کی حفاظت, دین کو نکال لائے مجدار سے. یہ ایسے نہیں کہا کہ حقہ کے بنائے لا الہ است حسین, لا الہ الا اللہ کو بچا لیا ان ظالموں سے اور یہ کہانی ختم ہو جاتی اگر زینب نہیں ہوتی. آج دن ہے حضرت زینب کے, یہ ایام جو ہیں یہ سب بھول جاتے. امام حسین نے ایسا انتظام کیا کہ سب سے پہلے کہا کہ, یعنی میں کہا کا مطلب ان کا جو مفہوم تھا, ان کا جو مت پہ نظر تھا کہ اب قاتل نہیں چھپے گا. حضرت زہرا کو مار دیا, کس نے مارا پتہ نہیں, امام علی کو مار دیا, کس نے مارا پتہ نہیں, امام حسین کو زہر کس نے مارا, کہا نہیں میں پنجتن کا آخری ہوں, میں میدان میں جاؤں گا اور مشورے دینے والے مشورے دیتے, ڈونیشن ڈونیشن, گھوڑا لے لو, یہ کر لو, وہاں مت جاؤ, یہ گھوڑا تو میں لے کے دور بھاگ جائے گا. امام کہتے تھے میں خود جا رہا ہوں میدان میں, مجھے بھاگنے کے لیے گھوڑا نہیں چاہیے, مجھے انصار چاہیے, مجھے ڈونیشن نہیں چاہیے, مجھے آدمی چاہیے میرے ساتھ جانے کے لیے. یہ ڈونیشن ہر جگہ نہیں چلتا, لوگ چاہیے ہوتے ہیں دین کی بقا کے لیے. امام حسین علیہ السلام نے وہ انتظام کیا کہ اگر مجھے بھی مار دیں, میرے بچوں کو سب کو ختم کر دیں, پھر بھی یہ چراغ جلتا رہے گا. کس کے دم سے؟ جناب زینب کے دم سے. جلتے ہوئے خیموں میں گئی اور کبھی آئی, اس حوصلے پہ آج بھی حیرا ہے خدائی, غش میں پڑے بیمار بھتیجے کو بھی لائی. امامت کی حفاظت بھی زینب نے کی. روح جو ہے نا مذکر مؤنث نہیں ہوتی, یہ بہادری دیکھیں, اس پت و طہارت میں فاطمہ بن گئی, ہمت و جرت میں حیدر کرار بن گئی, بازار کوفہ میں خطبہ ایسے طریقے سے علی صفین میں بول رہے ہیں اور شام کے دربار میں خطبہ ایسے طریقے سے فاطمہ بول رہی ہے. صبر کی تیغ بنی, شکر کی تلوار بنی, ایک دل اور 72 کی آزادار بنی, کبھی زہرا تو کبھی حیدر کرار بنی, کبھی اکبر کبھی عباس علمدار بنی, اشک غم پہنچ 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 کے میدان میں نکلی زینب, ایک لشکر تھی صداقت کا اکیلی زینب, اکیلی زینب. زینب شریکت الحسین ہے لیکن زینب کا کوئی شریک نہیں ہے. सबके इम्तिहान में ज़ैनब साथ थी, पापा को शहीद होते देखा, इमाम हसन को शहीद होते देखा, माँ को जाते देखा, इमाम हुसैन का घर लुटते देखा, लेकिन जब ज़ैनब पे वक्त आया कोई नहीं है ज़ैनब के साथ, जो एक मर्द है वो भी इस हालत में कि खुद ज़ैनब उसकी हिफाजत कर रही है। बाद ज़हरा तो हुई सानी है ज़हरा ज़ैनब, बाद ज़ैनब कोई, बाद ज़ैनब कोई फिर सानी है ज़ैनब ना हुआ, हजरत ज़हरा की सानी बन गई लेकिन ज़ैनब का कोई सानी नहीं है आज तक, क्योंकि नकीब फतेह शहे मशरकैन बन के उठी, न थे हुसैन तो ज़ैनब हुसैन बन के उठी। ये अरबईन ज़ैनब की फतह का ऐलान का दिन है, ये अरबईन फतह के जश्न का दिन है, ये जो मिलियन लोग जमा हो रहे हैं ये ऐलान करने जा रहे हैं कि ज़ैनब फातह बन के आई है। मैंने एक शेर लिखा था, बहुत ही सेंसिटिव है लेकिन इसको आप हजम कर लेंगे इंशाल्लाह, कि जो ज़ुल्फ़िकार अली की भी फतह कर न सकी, किया है फतह वही मुल्क के शाम ज़ैनब ने। ज़ैनब अकेली क्योंकि जाहिल थे इमाम अली के साथ, इमाम अली की बात नहीं सुनते थे, और इमाम अली फतह नहीं कर सके शाम को अपनी जिंदगी में, लेकिन ज़ैनब ने यह काम किया। पहले दरबार को उल्टा, पहले इब्न ज़ियाद के दरबार को कूफे में उल्टा, उसकी कुछ समझ में नहीं आता था, कहता था ले जाओ इनको यहां से जल्दी दौड़ाओ, और बाजार में जब वो रो रहे थे, देखिए ये भी एक तकद्दुस है, रोना तकद्दुस है हमारे यहाँ, गिरिया तकद्दुस, ज़ैनब का खुतबा पढ़े बाजार में, क्या कह रही है जनाब ज़ैनब की, गिरिया दो किस्म का है जनाब ज़ैनब, गिरिया करने वालों से कह रही है तुम गिरिया कर रहे हो, तुम कयामत तक ऐसे रोते रहोगे क्योंकि तुमने उतर के हुसैन की मदद नहीं की, अपने घरों के कोठों पे चढ़ के हमारा तमाशा देख रहे हो, हमारे हाथ पसे पुश रस्सियों से बंधे हुए हैं, और ये सर है अहले बैत के नेजों के ऊपर और तुम रो रहे हो, तुम्हें उतर के हमारी मदद करनी चाहिए, और तुम ऐसे रोने वाले हो, तुम रोते रहो कयामत तक। ये खुतबा दिया जनाब ज़ैनब ने। एक और तकद्दुस का पामाल किया कि ये गिरिया किसी काम का नहीं है अगर ज़ैनब के काम ना आए। दरबार उलट दिया, सैयद सज्जाद का खुतबा, जनाब ज़ैनब का खुतबा, यजीद तुझे शर्म नहीं आती, अपनी औरतों को तूने पर्दे में बिठाया है, अहले बैत को यहाँ खड़ा किया हुआ है, और तू कह रहा है कि हमें जलील किया, हमारी मोहब्बत दिलों से नहीं निकाल सकता। वहां भी फरमाया कूफे में कि माराए था इल्ला जमीला, हमने जो कुछ देखा खुदा की तरफ से हसीन और जमील देखा, खुदा के फैसलों पे हम राजी हैं। बिलाखिर वो वक्त आया, यजीद ने अपनी शिकस्त तस्लीम की, कहा कि मैं रिहा करने को तैयार हूँ, ये बहुत जल्दी हुआ है सब वाकयात, शाम के अंदर हूँ, बर्दाश्त नहीं हो रहा था, कैदियों के पास मुस्तकल लोग जा रहे थे, कैदी अपनी दास्तान सुना रहे थे, बीबी सकीना रोती थी, दिलों पे असर होता था, तला तुम पैदा हो गया शहर में, यजीद ने कहा इनको रिहा करो जाने दो, जनाब ज़ैनब ने कहा नहीं, मेरी तीन शराइत है रिहाई से पहले, जब वो शराइत पूरी होंगी, ये भी फतह का ऐलान है, शराइत उसकी मानी जाती है जो फतह मंद होता है। क्या क्या शराइत है आपकी बीबी, जनाब सैयद सज्जाद से कहती है सबसे पहले इनसे कहो हमारा लूटा हुआ माल असबाब वापस करें, हमारा माल असबाब जिसमें हमारे शहीदों के सर भी है वापस करें। मेरी एक बात जहन में आती है जो मैं आपसे शेयर करना चाह रहा हूँ, ये चेहलुम का मौका है, दिल खोल के रोए जनाब उम्मे रबाब को आप जरा सा महसूस करें कि ये वो अली असगर की माँ है कि जो दफन हो गए थे, साले मिंदा सर नहीं कटा था, लेकिन इन्होंने देखा कि अली असगर का सर भी नहीं थे, पूरे रास्ते देखा के आप अंदाजा करें कि माँ के दिल में क्या गुजरी कि बच्चे को कब्र से निकाल के ज़िबा किया गया। ये दुश्मनी थी इनकी, वो सरों का इंतजार कर रही है, यजीद की तरफ से पैगाम आया कि कुछ लोग आपका माल और असबाब लूट के चले गए हैं, पता नहीं कहाँ कहाँ भाग गए हैं, वो असबाब सारा वापस नहीं मिल सकता, उसके बदले उसके बदले रकम ले लो। जनाब सज्जाद ने फरमाया तू रकम देगा, तू ज़ैनब की चादर की रकम देगा, क्या कोई रकम इस काबिल हो सकती है जो जनाब ज़ैनब की चादर की जगह आ जाए, जो झूला लूटा लिया असगर का क्या कोई रकम उसका वो कर सकती है। उसका फिदिया दे सकती है, बदला दे सकती है? हरगिज नहीं। कुछ नहीं लिया, कोई रकम नहीं लिया। अहले बैत ने कहा हमारे सरों को वापस कर दो। दूसरी शर्त थी हमारे लिए घर आमादा करो, हम उसमें बैठ के मजलिस कर सके। अजीजों ये पहली मजलिस है बिल्कुल, जिसको कहते हैं कि सर आ रहे हैं और मजलिस हो रही है। एक एक बीवी तबर्रुकात को देख के रो रही है, सरों को देख के रो रही है। यहाँ रिवायत में कि जनाब ज़ैनब अपने बच्चों को नहीं रो रही बल्कि इमाम हुसैन को रो रही है। तीसरा, तीसरी शर्त थी कि हमें बाहिफाजत मदीने पहुंचाया जाए, एक आदमी ऐसा दिया जाए इसको रास्तों का इल्म हो और वो हमें बाहिफाजत ले जाए। लेकिन हमें करबला होते हुए जाना है, हमें बिछड़े हुए बहुत दिन हुए अपने भाई से। इधर से ये काफिला चला, वहां से अरबईन के मौके, यानी ये इत्तेफाक है कि वो अरबईन का दिन था, जनाबे जाबिर उमर रसीद आए, गोदों में खिलाया होगा इमाम हुसैन को, नाबीना हो गए हैं, करबला पहुंच गए हैं। अपने साथ जो उनके साथी थे उससे कहते हैं कि मुझे हुसैन की कब्र तक पहुंचा दो, मुझे कुछ नजर नहीं आता। उसने फरमाया कि ये कब्रें सारी एक सी बनी हुई है, कोई निशान नहीं है, मुझे नहीं पता हुसैन की कब्र कौन सी है। तो जाबिर ने कहा मुझे कब्रों के दरमियान ले चलो, मैं आवाज दूंगा सलाम अलैका या अबा अब्दुल्ला। कोई जवाब नहीं आया, फिर हुसैन का नाम लेके पुकारा, हुसैन मैं जाबिर हूँ, मदीने से तुम्हारी खबर सुन के आया हूँ। बाद से जवाब मिला अलैकुम अस्सलाम। जाबिर को पैगाम दिया गया कोई काफिला आ रहा है। जाबिर एक तरफ हो गए, हालात अच्छे नहीं थे, पता नहीं यजीदियों का काफिला आ रहा है, कोई जुल्म न करे। देखा पता करो किसका काफिला है, कहा बस ये औरतें सवार है, एक ज़ईफ है, उसके आगे आगे वो काफिला पहुंचा। बहुत हैरत हुई सैयद सज्जाद को देख के, इतने ज़ईफ हो गए, इतने छोटे कैसे, क्या गुजरी तुम पे, करबला का नाम नहीं लिया। कहा शाह मैं शाम से आ रहा हूँ। काफले वाले आए, अपने आप को कब्रों पे गिराना शुरू किया, खूब गिरिया किया। बहन तुम्हारी बहन आ गई है, बहन ने आवाज दी भैया मैं लौट आई हूँ भैया, लेकिन तुम्हारी अमानत नहीं रह सकी, मुझे माफ कर देना, मैं सकीरा को शाम में छोड़ आई हूँ। रबाब के दिल से पूछे, जब शाम में चलने की कहा था कि काफिला चलो, रबाब नहीं तैयार थी, क्यों? कि कब्र सकीना पे बैठ के रो रही थी कि सब वापस जा रहे हैं, और यहाँ पे दोबारा वही नक्शा कि अब जब कह रहे हैं कि चलो करबला से वापस मदीना, तो यहाँ रबाब की एक और निशानी है। चहलुम जो करबला में 72 का हो चुका और फातिहा हुसैन के लश्कर का हो चुका, पेवन बेकसों के तनों सर का हो चुका, कब्रों पे शोर आले पैगंबर का हो चुका। मातम में 3 रोज रहे शोर हुसैन से, रोए लिपट लिपट के मजारे हुसैन से। रुख्सत का वक्त आया, कहा चलो सब बीबियों को जमा करो। जनाब ज़ैनब ने दुआ पढ़ना शुरू किया, ऐ करबला ऐ सरवर दिलगीर अलविदा, ऐ कत्लगाह हजरत शब्बीर अलविदा, ऐ कब्रे इब्ने साहिब तत्हीर अलविदा, लो भाई जान जाती है शमशीर अलविदा। क्या बेनसीब है ये सवाल रसूल की, तुमने मुजावरी भी हमारी ना हमारी कबूल की। चहलुम तो कर चुकी मैं दिलफगार या हुसैन, अब ये फिक्र है कि ये किसी तरह रोजा तैयार हो जाए, जो शायर ने कलम बंद किया है अपने ख्यालात को, कि चहलुम तो कर चुकी मैं दिलफगार या हुसैन, अब रोजा किस तरह से हो तैयार या हुसैन, बेटा भी और बहन भी है नादार या हुसैन, आखिर कभी तो आएंगे सब बाहर या हुसैन। ऐ बीबी आपकी ख्वाहिश पूरी हो गई, आज दुनिया जमाने से जब्बार अरबईन करने जा रहे हैं। कहती है कि तकिया है कारसाज़ी है परवरदिगार पर, इस दम तो सारबा भी नहीं साहिबा भी नहीं है मजार पर। मदीने पहुंच गई,
کہتے ہیں کہ بدوا کے رسن ہاتھوں میں اور خطبے سنا کے گھر بار لٹا کے دیوار بڑے کفر کی ڈھائی ہے زینب اے شہر مدینہ. مارا کے شعار جناب زینب کا کیا تھا؟ مدینہ لا تقبلینا, اے مدینہ ہمیں قبول نہ کر. مدینہ کی ساری امانتیں کربلا میں رہ گئی. انا للہ وانا الیہ راجعون. وسيعلم الذين ظلموا اي منقلب ينقلبون. پروردگار تو یہ واسطہ محمد والے محمد کا دنیا جہان میں جہاں جہاں بھی محب والے محمد والے محمد عزاداری سید الشہداء میں مصروف ہیں ان سب کی جان و مال و عزت و آبرو و روزگار کی حفاظت فرما. پروردگار ہمیں انشاءاللہ اربعین کے دن زیارت پڑھنے اور اس پہ غور اور فکر کرنے کی توفیق عطا فرما. تو یہ واسطہ محمد والے محمد کا ہم سب کا شمار بھی عزاداران اور زائروں میں شک کر انشاءاللہ. ہم کربلا سے دور ہیں لیکن ہمارے دل میں کربلا بجتی ہے. تو کہتے ہیں میرے سینے اندر قبر حسین ہے, میرا کہنا ہر سانس کربلا ہے, ہر سانس میں ہماری کربلا ہے. ہم زندہ نہیں, ہم جو زندہ ہیں, یعنی کوئی سمجھتا ہے کہ عزاداری ہماری وجہ سے زندہ ہے, نہیں, ہم زندہ ہیں عزاداری کی وجہ سے. پروردگار ہمیں اسی ماحول میں رکھ. تو یہ واسطہ محمد والے محمد کا انقلاب اسلامی کی حفاظت فرما, انقلاب اسلامی کو انقلاب مہدی سے ملا دے. تو یہ واسطہ محمد والے محمد کا جب ایمان اور خصوصاً اس زمانے میں کرونا سے ان سب کو شفا عاجل عطا فرما. تو یہ واسطہ محمد والے محمد کا جو مقروض ہیں ان کے قرضوں کو ادا فرما, جو بے روزگار ہیں ان کو اپنے خاص لطف و کرم سے اپنے خزانے غیب سے روزگار نصیب فرما. تو یہ واسطہ محمد والے محمد کا ہمارے بچوں کو بہترین تعلیم و تربیت کی توفیق عطا فرما. بچے اب اسکول کھلے واپس گئے یونیورسٹیوں میں کالجوں میں, پروردگار ان کی حفاظت فرما, ان کے دین کی حفاظت فرما اور دنیا میں بہترین کامیابی نصیب فرما. تو یہ واسطہ محمد والے محمد کا اللہ مرزقنا فی الدنیا زیارت الحسین وفی الاخرت شفاعت الحسین وحشرنا مع اصحاب الحسین ودخول الجنہ فی باب الحسین برحمتک یا ارحم الراحمین بمحمد والہ الطاہرین ماتم حسین.